कथाको शीर्षक छ दैलो लगाएको आवाज। दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टे कोठा छैन। एउटा बैठक कोठा, एउटा भान्सा डाइनिङ र एउटा आफ्ना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ। त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही बैठक कोठामै बिस्तारा लगाइदिए। दिनेशका श्रीमान श्रीमती दुवैजना नै पढाउने काम गर्छन्। दुवैजना दिनभरिको थकाइले मस्त निद्रामा परिहाले। बाबु बिचराको बसमा धेरै यात्रा गर्ने बानी पनि छैन। त्यसैमा पनि पहाडका साँगुरो बाटाका घुम्तीहरूमा हुत्तिने मोटरको यात्रा, टाटा बसमा यताउता हल्लदै लामो यात्रा गरेर गाउँको दैनिकीबाट काठमाडौँमा आएका छन्। काठमाडौँको धुवा र धुलोको ककटेलमा परेर लखतरान परेकोले एकैछिनमा छपक्क निदाएका मात्र थिए। दैलो लगाएको आवाज। को आवाजले उनलाई निद्राबाट बिउझायो। ओढिराखेको सिरकबाट टाउको निकालेर यसो ढोकातिर चिहाए। पहिलो निद्राकै झोकमा गाउँकै घरको आफ्नै बिस्तारामा सुतेको भान भएर उनले दैलोतिर हेरे। तर आँखा खोल्दा उनी त छोराको डेराको बैठक कोठामा भएको यथार्थतामा दैलो उगारेको आवाज विश्लेषण गर्न थाले। त्यो ढोका त लगाउँदा र उगार्दा त्यस्तो आवाज आउने खालकै छैन। आवाज भने गाउँको त्यो अलकत्रा पोतेको र उही बासा रुखे कर्मीले बनाएको ढोका उगार्दा आउने जस्तै थियो त। अनि उनी अलि विचार गर्न थाले। कतै गाउँकै घरमै सुतेको भ्रमले त त्यस्तो भएको होइन। अह, त्यो भ्रम मात्र होइन, साँच्चै नै दैलो लगाएको आवाज थियो। दिनेशले बत्ती स्विच अफ गरेर ढोका लगाएर गएपछि भित्रबाट चुक्कुल लगाएर उनी सुतेका थिए। अँध्यारो भए पनि बाहिरको जुनको उज्यालोले गर्दा भित्र पनि अलिअलि त देखिन्थ्यो। आखिर ढोका त लगाएकै छ। त्यो दैलोको आवाजले सोच बढाउँदै लग्यो। त्यसले त बुढालाई चिन्तितै पार्यो। फेरि निदाउने प्रयास त गरे तर दिमाग घुमी फेरि त्यही कुवाइकै ढोका लगाएको आवाजमै रुमल्लिन्छ। अनि निद्रा लाग्ने कुरै भएन। यसो विचार गरे, वल्लो पल्लो घरबाट आएको आवाज पनि थिएन। त्यो आवाज त यही कोठाकै थियो भन्ने कुरामा उनी निश्चित थिए। तर उनको विचारमा त्यो आवाज त्यहाँ निस्कने सम्भावना पनि थिएन। सोच्दा सोच्दै उनी त कतै भूतप्रेतले पो डराउन दियो कि हो कि भन्ने सोच्न थाले। उनको दिमागले विश्लेषण गर्दै गयो। भूतले नै त्यो आवाज निकालेको हुनसक्ने किंवदन्तीहरूमा उनको मौन मन भौतारिन थाल्यो। गाउँबाट हिँड्ने अघिल्लो राति आफ्नै बुढीमा उसले भनेका कुरा सम्झिन थाले। बुहारीको 4 महिना भयो नछुनी नभएको भन्थे। यस्तो भूता घरमा बच्चा जन्माउने हुर्काउने कुरै भएन। भोलि बिहानै उठेर छोरालाई डेरा खोजेर सरिहाल्न लगाउने निष्कर्ष निकाले उनले। यस्तो भुताहा घरमा कसरी बसेका होलान् छोरा बुहारी, यस्तो तर्साउँदो रहेछ यो कोठामा। खै छोरा बुहारीलाई यता तर्साउँछ भन्ने थाहा नभएर त होला, सुत्ने बेलामा केही सङ्केत पनि गरेनन्। खै सामाको भन्दा प्याजको माया बढी लाग्छ भन्थे। त्यस्तै भयो उनको मनमा पनि। छोरा बुहारी त्यस्तो भूतले तर्साउने घरमा कसरी बसेका होलान् भन्ने पिरभन्दा पनि अझै बुहारीको पेटमै भएको सन्तान त्यो भूतले तर्साउने घरमा कसरी बस्ला भन्ने पिरले उनलाई सताउन थाल्यो। अनि महाभारतको अभिमन्युको कथा सम्झिन थाले उनले। अभिमन्युले आफ्नै आमाको पेटमै भएको अवस्थामा चक्रव्यूहको घेरा तोडेर भित्र जाने ज्ञान प्राप्त गरेको कुरा उनको मनमा आयो। कतै आफ्नो सन्तानलाई पनि पेटमै हुँदा यो भूतको असर पर्यो कि भन्ने डर लाग्न थाल्यो। अर्जुनले चक्रव्यूह तोड्ने विषयमा आफ्नो श्रीमतीलाई युद्धकला सुनाउँदा अभिमन्युले ती कुरा आमाको गर्भमा हुँदै सुनेको प्रसङ्ग आफ्नो स्थितिसँग धान्न थाले उनले। त्यो पेटमै भएको सन्तानलाई पनि त अभिमन्युलाई पेटमै भएको बेला आमाले सुनेको कथाले असर पारे गरे जस्तै भूतले तर्साएको असर पर्यो होला नि। भविष्यमा जन्मने आफ्नो सन्तानलाई भूतको असर पर्ने चिन्ताले सताउन थाल्यो। अर्जुनले चक्रव्यूह तोड्ने क्रममा भित्र कसरी छिर्ने भन्ने विवरण सुनाउँदासम्म आमा जागै रहेकी हुँदा अभिमन्यु चक्रव्यूहभित्र जान त सके तर त्यति सुन्दा सुन्दै आमा निधाएकीले पेटमा रहेका अभिमन्युले चक्रव्यूहका घेरा तोडेर निस्कने कसरी भन्ने अर्जुनको बेहोरा सुन्न पाएनन्। त्यसैले चक्रव्यूहमा परेर उनी महाभारतको लडाइँमा मारिएको प्रसङ्ग सम्झेर उनी झन्झन डराउन थाले। आखिर पुरुष प्रधान सामन्ती संरचनाका हरेक परिवेशले जकडिएकै भएर त होला उनले बुहारीको पेटमा आफ्नो नाति नै रहेको अनुमान गरे। नाति अभिमन्यु जस्तै भएको अनुमानका भ्रममा भूतले आफ्नो नातिलाई तर्साउला कि भन्ने डरले भूतबाट नातिलाई जोगाउन के गर्ने भन्ने योजना पनि उनले बनाउन थाले। हुन पनि त्यो अँध्यारो कोठामा ढोका लगाएको लगाएकै छ तर खुलेको दैलो लगाउँदा आउने आवाज आउनु भूतले तर्साएको भन्दा अरू हुनसक्ने सम्भावना उनले अनुमान गर्ने कुरा पनि भएन। भूतले तर्साउने सम्बन्धमा उनले सुनेका किंवदन्तीहरूमा मात्र त्यस्तो ढोका लगाएको आवाजको प्रसङ्ग थियो। त्यसैले उनको मन त्यही भूतले तर्साएको प्रसङ्गकै वरिपरि घुमिरह्यो। त्यो सुनसान रातमा काठमाडौँको धेरै घरको भिडमा भूतले तर्साएको विचारले पनि उनको चित्त बुझेन। आफ्नो ज्ञानसँग भूतको प्रसङ्गले त्यति मेल खाएन। मान्छेको भिडबाट त भूत पनि भाग्छ भन्थे। उनले आफ्नो बालककालमा सुनेका भूतका कथा त कि त चिहान घारीको प्रसङ्ग हुन्थ्यो कि त पँधेरा वा खोलाको बगर वा बाँसघारीको आसपासको सुनसान ठाउँको प्रसङ्ग हुन्थ्यो। त्यसैले उनले आफ्नो मनलाई भूतको प्रसङ्गभन्दा अलि पर लगेर त्यो दैलो लगाएको आवाजलाई मनमनै विश्लेषण गर्न थाले। हुन त उनले आफू सुतेको कोठाभित्रबाटै आए जस्तो सुनेका थिए त्यो आवाज। तैपनि घरको अरू ढोकाबाट पो त्यो आवाज आयो होला कि भनेर पनि उनको ध्यान बाँडियो। उनी डराई डराई आफूले ओढिराखेको सिरक पन्छाएर बिस्तारै उठे। डराउँदै डराउँदै उनी ढोकासम्म पुगे। बिस्तारै ढोकाको चुक्कल खोलेर ढोका उघारे अनि बिस्तारै ढोका लगाएर पनि विचार गरे तर खोल्दा र लगाउँदा त्यस्तो आवाज नै आएन। उनले त्यो आवाज त्यो ढोकाबाट आएको थिएन भन्ने कुरामा आफूलाई ढुक्क पारे अनि त्यो फ्ल्याटका अन्य ढोका हेर्न गल्लीको बत्ती बाले। सबै ढोका ठिकठाक देखे उनले। त्यस्तो दैलो लगाउँदा आफ्नो गाउँको घरको दैलोबाट आउने जस्तो आवाज निस्कने कुनै ढोका पनि उनले देखेनन्। त्यसपछि उनको दिमाग झन् नाच्न थाल्यो। आखिर त्यो अब आवाज आयो कहाँबाट? उनले भूतको कुनै अन्य लक्षण पनि फेला पार्न सकेनन्। उनले आफ्नो बालककालमा सुनेका भूत सम्बन्धी कथाहरूको कुनै पक्ष कतै मिल्छ कि भनेर खुब सोच विचार गरे तर कतै केही पाएनन्। एक मनले छोरा बुहारीलाई उठाएर आफूले सुनेको त्यो दैलो लगाएको आवाजका विषयमा कुरा गर्ने पनि विचार गरे तर फेरि उनले विचार गरे। विचार बदले। भूतको अन्य कुनै सङ्केत नभेट्दासम्म पर्खने र यदि फेरि केही लक्षण नपाए बिहान छोरा बुहारी उठेपछि नै कुरा गर्ने निर्णय गरे। धेरै बेरसम्म भूतको अरू कुनै लक्षण नदेखेपछि उनले आफूले धेरै वर्ष अगाडि पढेको मनोहरादेखि मानवसम्म भन्ने बोधनाथ प्रसिद्धको पुस्तक सम्झिए। उनले त्यो पुस्तकका तर्कका आधारमा त्यो दैलो लगाएको आवाजलाई वैज्ञानिक रूपमा पुष्टि गर्ने प्रयास पनि गरे तर आफ्नो ज्ञानको परिधिभित्र त्यो आवाजको स्रोतलाई उनले ठम्ब्याउनै सकेनन्। अध्यात्मवाद र अलौकिक शक्तिहरूको तर्कबाट आफ्नो शङ्का भगाउन र डार्विनको विकासवादलाई सहज तरिकाले बुझ्न त्यो पुस्तकका कुराहरू खोप केलाउने प्रयास गरे तर उनको बुद्धिले त्यो दैलो लगाएको आवाज कहाँबाट आएको होला भन्ने पत्ता लगाउनै सकेन। अल्मल्लमा पर्दा पर्दा थाकेर लखतरान परेको शरीरलाई उनले फेरि त्यही बिछौनामा थन्काए। फेरि पनि त्यो भूतको चर्ती कला अनि वैज्ञानिक विश्लेषणमा दिमाग घुमाउँदा घुमाउँदै उनी निदाए। थाकेको ज्यान, त्यसमाथि दैलाको दैलोको आवाजको चिन्ताले बिथोलेको निद्राले छाड्दा ढोकामा टकटकको आवाज थियो। बाहिर उज्यालो भइसकेको कुरा झ्यालबाट आएको प्रकाशले जनाइहाल्यो। त्यसमाथि बुहारीको स्वरले रातिको दैलो लगाएको आवाजबाट भूतले तर्साए जस्तो आवाज होइन भन्ने पुष्टि गरिहाल्यो। उनले उठेर लुङ्गी भेर्दै आफू सम्हालिएर ढोका खोले। बुहारी चिया लिएर उभिएकी रहेछन्। चिया टेबलमा राखेर बुहारी भान्सातिर गइन्। उनी टोइलेटबाट कोठामा फर्कँदा छोरा दिनेश त्यही कुर्सीमा बसेको भेट्टाए उनले। बाबु छोरा दुवैले चियाको चुस्की लिँदै बिछ्यौना, निद्रा र आराम विरामबारे प्रसङ्ग सुरु गर्न साथ उनले छोरालाई दैलो लगाएको आवाजबाट आफू तर्सेको र कहाँबाट त्यो आवाज आयो भन्ने बुझ्न नसकेको बताए। कुरा गर्दै गर्दा दिनेशले त्यही कोठामा रहेको कम्प्युटर खोलेर इमेल हेर्न तर्खर गर्न थाले। हालसालै डिएसएल ब्रोडब्यान्ड जोडेका छन् उनले। इन्टरनेट डिस्कनेक्ट गर्ने र जोड्ने झन्झट पनि नहुने र टेलिफोनको बिलको चिन्ता पनि नहुने हुने पनि सबैको विदेश जाने धुनलाई उनले बुझेका थिए। त्यसैले आफू पनि मौका समातेर विदेश हानिने तालमेल मिलाउन इन्टरनेट नभई हुँदैन भनेर उनलाई थाहा थियो। त्यसैले जेन तेन कम्प्युटर र इन्टरनेटको व्यवस्था गरेका हुन् दिनेशले। यसो देश विदेशका साथीहरूसँग गफगाफ च्याटस्याट गरेर कसरी विदेश पुग्ने भन्ने प्रयासलाई बुवासँग गफ गर्दै उनले अगाडि बढाइरहे। बाबु चाहिँले त रातभरि भूतले आफूलाई तर्साएको र आफ्नो नातिलाई भूतबाट बचाउन डेरा सर्न छोरालाई अर्थी दिने भूमिका बाँध्दै थिए। छोरो चाहिँ यता बाबुका कुरा पनि सुन्दै याहु मेसेन्जरको च्याटमा दिनेशका साथीसँग गफ गर्दै थिए। त्यत्तिकैमा त्यो सहज वातावरणमा एउटा ऊर्जा थपियो। बाबु चाहिँले अलि उत्तेजित जस्तो भावमा भने, ओ यस्तै दैलो लगाएको आवाजले हो मलाई रातभरि चिन्तित पारेको। दिनेशले पनि अलि हलमल पर्दै बाबुका कुरामा ध्यान दिए। अनि त्यो दैलो लगाएको आवाज कुवाइयले बाबुलाई रातभरि सताएको कुरा बुझे। अनि बल्ल दिनेशको घैटोमा पनि घाम लाग्यो। याहु मेसेन्जर खुल्लै छाडेर उनी सुत्न गएका थिए। त्यसपछि अनलाइनमा भइराखेको कुनै साथी अफलाइन जाँदा आएको दैलो लगाएको आवाजले बुवाको निद्रा हराम पारेछ भन्ने कुरा बुझे। एकछिन इन्टरनेट, च्याट, याहु आदि प्रविधिको बारेमा बुबालाई उनले बुझाएपछि बल्ल बुवाको मन ठाउँमा आयो। के को भूत हुनु, के को तर्साउनु, आखिर प्रविधिको खेल रहेछ। झन्डै भूतको कुरा उठाएर छोराका अगाडि लाज मर्दो भएको, झन्डै डेरा सर्न लगाएर लगाएका बुढाले त। यो रेडियो, टिभी, भिडियो, फोन, मोबाइल के कुरा केही बुझिसक्नु छ र अझ इन्टरनेट र वेबसाइटका कुरा झन् के हो बुझे पनि सुख छैन, नबुझे पनि रातभरि भूतको डरले सुत्न दिएन। कुनै पनि नाम पनि के को भूतकै जस्तो याहु भनेर राखेका नि। अन्तिममा कथाको नोट लेखेका छन् लेखकले। इन्टरनेटमा च्याट गरिने याहुको मेसेन्जरमा उपस्थित भएको व्यक्ति लगआउट गर्दा दैलो लगाएको जस्तो आवाज आउँछ। मेसेन्जरमा लगआउट हुने त्यही आवाजलाई ध्यानमा राखेर यो कथा तयार पारिएको हो। इन्टरनेटबारे थाहा नै नभएको पिँढी र इन्टरनेट दैनिकी बनेको दुई पुस्ताबीचको दूरीलाई यो कथाका माध्यमबाट अभिव्यक्त गर्ने प्रयास गरेको हो। अहिले याहु मेसेन्जर चल्दैन, अहिलेको पुस्तालाई थाहा नहुनसक्छ। अलि अगाडिको पुस्ताले यो मेसेन्जरको याहुको त्यो आवाज सम्झिन्छन् पनि र त्यसै कुरालाई ध्यानमा राखेर यो कथा तयार पारिएको। सुन्नुभएकोमा धेरै धेरै धन्यवाद।